نحن نصلي على رسول الكريم. أعوذ بالله من الشيطان. بسم الله الرحمن الرحيم. السلام عليكم قواتين وزراعات. لاست سنڈے جن صاحب کے سوالات کا جواب دے رہے تھے انہی کے سوال کو ابھی ان کے کچھ سوال باقی ہیں. ان کے ایک سوال کا تیسرا حصہ تھا کہ اگر محنت کے ذریعے کنٹرول, یہ نفس رحمانی کے کانٹیکسٹ میں انہوں نے سوال پوچھا ہے کہ اگر محنت کے ذریعے کنٹرول ممکن ہے تو کچھ ایکسرسائزز اور مشقیں سجیسٹ کر دیجیے. بات یہ ہے کہ مختلف طریقے اور مختلف اسلوب ہیں, ہر سلسلے میں اپنے ہیں, ہر مذہب میں نفس کو کنٹرول کرنے کے اپنے طریقے اور اپنے اسلوب ہیں, اپنی ریاستیں ہیں. لیکن میں جن صاحب کے ساتھ منسلک تھا وہاں مجاہدوں کا, چلوں کا اور ریاستوں کا دخل نہیں تھا. وہاں ایک ہی چیز پر زور تھا, نیک نیتی یا دوسرے لفظوں میں اخلاص, اور دوسرا یہ تھا کہ اپنی ذات سے لڑنا کہ میں حت الوسع جو امکانی حد تک کوشش ہے وہ یہی کروں کہ میں اپنی زندگی کو سنت کے مطابق ڈھال لوں. اور یہی وجہ ہے کہ جہاں میں منسلک تھا جن صاحب کے ساتھ, وہ بھرپور دنیاوی زندگی بھی گزار رہے تھے اور اپنی ذات کو انہوں نے امکانی حد تک تابع کیا ہوا تھا قرآن اور سنت کے. تو انسان وہی کچھ کرتا ہے جو وہ اپنے استاد سے سیکھتا ہے. تو میرے یہاں تو ایسی مجاہدے, چلے, ریاستیں, مشقتیں ہیں نہیں کہ بتایا جائے. میرے یہاں تو ایک سیدھا سیدھا معاملہ ہے وہ ہے اخلاص کا, نیک نیتی, اور اپنی زندگی کو میں اس لیے امکانی حد تک پر زور دے رہا ہوں کہ ہم سب انسان ہیں اور انسان بھی وہ جو گناہوں میں ڈوبے ہوئے ہوتے ہیں, تو سنت پر مکمل طور پر عمل پیرا ہونا خاصا دشوار ہو جاتا ہے. تو انسان اپنے طور پر کوشش پوری کر لے نیک نیتی کے ساتھ کہ میری زندگی سنت کی پیروی میں, قرآن کی کے مطابق گزر جائے, تو یہ تمام مرحلے خود بخود طے ہو جاتے ہیں. خود بخود ہی نفس رحمانی حاصل ہو جاتا ہے. तो ये एक्सरसाइजेस तो मैं शायद कोई सजेस्ट ना कर सकूं, लेकिन ये जरूर मैं अर्ज कर दूंगा आपकी खिदमत में कि आप अपनी जिंदगी को ढाल लीजिए कुरान और सुन्नत के मुताबिक, नफ्स रहमानी खुद हासिल हो जाएगा आपको। एक बड़ी सिंपल सीधी बात है कि अल्लाह के बाद सबसे अजीम हस्ती सल्लल्लाहु अलैहि वसल्लम, आपने तो कोई एक्सरसाइज नहीं की किसी मकाम तक पहुंचने के लिए। रब को जरूर याद करते रहे तन्हाई में, गारे हिरा में, लेकिन दुनियावी जिंदगी भरपूर गुजारी है आप सल्लल्लाहु अलैहि वसल्लम ने। तो किसी किस्म के कोई मुजाहिदे, कोई चिल्ले आप सल्लल्लाहु अलैहि वसल्लम ने नहीं काटे हैं। हम उन किस्सों में क्यों पड़ जाएं फिर। इनका अगला सवाल है कि आपके एक लेक्चर में एक साहिब हैसियत शख्सियत का जिक्र है जिन्होंने लाहौर से बाहर एक जिनिंग फैक्ट्री में बहुत ऑर्डिनरी नौकरी कर ली थी, क्या उन्हें रूहानियत हासिल हो गई थी। सब ये सवाल उठते रहेंगे। जब तक के हमारे जहन में रूहानियत का कॉन्सेप्ट क्लियर नहीं होता, जिस दिन रूहानियत का कॉन्सेप्ट क्लियर हो गया हमारे जहन में, हम ये पूछना छोड़ देंगे कि किसी शख्स को रूहानियत हासिल हुई या नहीं हुई। जनाब हजरत पीराने पीर गौसल आजम दस्तगीर साहब, बड़ा मशहूर किस्सा है कि उनकी महफिल में एक साहब आके बैठ रहे थे, तो एक दिन उठ के जाने लगे तो जनाब हजरत पीराने पीर गौसल आजम दस्तगीर साहब ने उनसे पूछा कि आप यहां आते हैं लेकिन कभी आपने कोई सवाल नहीं पूछा मुझसे, खैरियत है। तो उन्होंने फरमाया कि मैंने आपके बारे में सुना ये था कि आप बहुत बड़े वली अल्लाह हैं, तो मैं यहां आके बैठ के देख रहा था कि आप वली अल्लाह हैं या नहीं हैं। तो जनाब हजरत पीराने पीर गौसल आजम दस्तगीर साहब ने जो सवाल पूछा वो ये नहीं था कि क्यों आप मायूस क्यों हुए मुझसे, क्या आपने मेरी कोई करामत नहीं देखी, क्या आपने मुझे हवा में उड़ता हुआ नहीं देखा, पानी पर मुझे चलता हुआ नहीं देखा, या हवा में हाथ बढ़ा के हवा से में से कोई चीज पकड़ के आपको खिलाते नहीं मुझे देखा आपने। ये कोई सवाल नहीं पूछा उन्होंने, सिर्फ एक सिंपल सवाल पूछा, फरमाया कि अल्लाह मुझ पर रहम फरमाए, क्या आपने यहां कोई खिलाफे सुन्नत कोई काम देख लिया है जो आप मुझसे मायूस हुए हैं। तो उन्होंने जवाब दिया कि नहीं, खिलाफे सुन्नत तो कोई काम नहीं देखा, लेकिन मैंने बुजुर्गों से सुना था कि औलिया इकराम के मुखालफीन की तादाद बहुत होती है, तो यहां तो सब आपके मोतकिद हैं, कोई मुखालिफ तो बैठा नहीं। तो आप मुस्कुराए, फरमाया कि दरिया के पार जाके जरा देख लें। दरिया के पार कूफा था, तो वहां वो गया तो देखा कि बेपना मुखालफत है हजरत पीराने पीर गौसल आजम दस्तगीर की। बाकी किस्से को छोड़ दीजिए, ये देखिए कि एक ऑथेंटिक वली अल्लाह जिनके बारे में हमारा कहना यह है कि वो गौसल आजम हैं, उनके नजदीक किसी आदमी का उनसे मायूस हो जाना اس کا مطلب یہ ہے کہ اس نے وہاں کوئی خلاف شرع یا خلاف سنت کام ہوتا دیکھ لیا ہے. اب یہ چیز واضح کر دیتی ہے کہ جس کو ہم روحانیت سمجھ رہے ہیں وہ روحانیت نہیں ہے, بلکہ اولیاء کرام کے نزدیک تو وہ مداری کے شعبدہ بازی سے زیادہ ویلیو نہیں رکھتی. ویلیو نہیں رکھتی یہ لفظ ہے اس میں. اللہ تعالی عنایات کرتا ہے, بڑی مہربانی اس کی, لیکن خود ولی اللہ اس کو مداری کی شعبدہ بازی سے زیادہ اہمیت دینے کو تیار نہیں ہے. حضرت پیران پیر غوث العظم دستگیر نے یہ بھی نہیں پوچھا کیا تم نے مجھے مستجاب الدعوات نہیں پایا, کیا میری کی بھی دعائیں قبول نہیں ہوتی. یہ تو کوئی سٹینڈرڈ ہے ہی نہیں روحانیت والے آدمی کا کہ اس سے کرامات سرزد ہوں, اس کی دعائیں قبول ہو رہی ہوں, جو وہ زبان سے کہہ دے وہ ہو جائے. یہ کوئی سٹینڈرڈ نہیں ہے. سٹینڈرڈ یہ ہے کہ جو زندگی وہ گزار رہا ہے وہ قرآن اور سنت کے مطابق ہے یا نہیں ہے. کوتاہیاں اس سے ہوں گی اس لیے کہ وہ انسان ہے, لیکن جنرلی اس کی زندگی کیا وہ قرآن اور سنت کے مطابق ہے. تو ان صاحب پر اللہ کی رحمت ہو گئی, یا میں اگر آپ کے الفاظ میں بات کروں تو انہیں روحانیت حاصل ہوئی تو انہوں نے اپنے اتنی پرتائش زندگی چھوڑ کر ایک معمولی نوکری کر لی کہ اللہ نے ان پر کرم کر دیا. ان کے ذہن سے یہ بات ہی نکال دی اللہ نے کہ اس دنیاوی مال و زر کی کوئی ویلیو بھی ہے. اللہ نے ان کے دل میں یہ بات راسخ کر دی کہ اگر مجھے اتنا حاصل ہو جائے کہ میری بنیادی ضروریات پوری ہو جائیں, بیرسٹ منیمم ہے, تو کافی ہے میرے لیے. تو میری زندگی کا مقصد پرتائش زندگی گزارنا نہیں ہے, میری زندگی کا مقصد یہ ہے کہ میں اپنے رب کو پکارتا رہوں. تو یہ اللہ نے اس شخص پر کرم کیا, یہ اسی وقت ممکن ہوا جب اللہ نے اسے یہ فہم و فراست عطا فرما دی. تو یہ سوال کہ اسے روحانیت حاصل ہو گئی, اس کو اس پہ جج کیجئے. اس پہ جج نہ کیجئے کہ آپ مجھ سے یہ پوچھیں کہ وہ کیا چیچا وطنی تک لاہور سے ہوا میں اڑتے ہوئے چلے جاتے تھے یا نہیں چلے جاتے تھے, یا جو ملتان روڈ کے ساتھ ساتھ نہر بہتی ہے ساہیوال سے چیچا پتنی تک, اس پر پیدل چل کر چلے جاتے تھے پانی پر, وہ کوئی علامت نہیں ہے. سادھو بھی پڑتے ہیں, ہندو ہے سادھو, پانی پر چل لیتا ہے, ہوا میں اڑ لیتا ہے, اس میں کیا ہے. یہودی کاہن جو ہیں ایسے کام دکھا دیں گے آپ کو؟ راہب یہ کام کر دکھائے گا آپ کو؟ تو کیا ان کو ہم یہ کہہ لیں گے کہ وہ اللہ کے مقربین میں سے ہیں؟ ان کا اگلا سوال ہے کہ اگر مناسب سمجھیں تو یہ ایکسپلین کر دیں کہ سلسلہ جنیدیہ میں لفظ اللہ کس طرح پڑھا جاتا ہے. اور یہ سوال لیکچر 103 سے ریلیٹڈ ہے کہ جہاں آپ نے یہ کہا تھا کہ 11 ہے سب کچھ لفظ, اللہ ہی کے ذکر میں 11 اور نفی اور اثبات کی ضرب اور سلسلہ قادریہ اور چشتیہ میں جس طرح اللہ ہو پڑھا جاتا ہے اس پر نظر ڈالی تھی. Question is based on curiosity only and the intention is not to read it. Oh. تو بھائی اگر پہلے سوال سے لکھتے تو میں نہ پڑھتا اس کو. دیکھیے اللہ کو ہم اگر اس طرح پڑھیں گے اللہ اس اللہ یا اللہ تو یہ اس طرح ساؤنڈ کرتا ہے, لیکن جب ہم اسے روانی سے پڑھتے ہیں تو یہ ایک ردم میں چلا جائے گا. جب آپ بطور تسبیح سے پڑھیں گے سجدہ جنیدیہ میں تو وہ ایک ردم میں چلا جائے گا. اب آپ اگر ایک کر کے پڑھیں اللہ اللہ, لیکن جب آپ تیز پڑھتے ہیں اللہ 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 اللہ, یہ ردم بن جائے گا اس کا, اور اس کے اثرات دیکھیے بالکل مختلف ہو جائیں گے. چھ بار پڑھنے سے دونوں کا فرق ابھی آپ کو احساس ہو گیا ہوگا. تو یہ ردم میں چلا جائے گا خود ہی, اور اس کے اثرات ایک دم سے ذہن پر, ذہن قبضے میں لے لیتا ہے یہ لفظ. ابھی میں نے غالباً چھ بار پڑھا ہے, ذہنوں پر اثر شروع ہو گیا ہوگا آپ کے, تو یوں یہ ذہن کو کنٹرول کر لے گا پھر, اور انسان رب کی طرف راغب ہو جاتا ہے. تو اس کے پڑھنے کا یہی طریقہ, اور کوئی اس میں خاص بات نہیں ہے کہ اس طرح سے کھڑے ہو کے پڑھا جائے, اس طرح سے بیٹھ کے پڑھا جائے, اس کا کچھ نہیں ہے. ہمارے سلسلے میں جہاں سے میرا تعلق ہے, یا یوں کہہ لیجئے سلسلے کیا میں داخل ہوں گا کہیں, کہ جن حضرت صاحب کے ساتھ میں منسلک تھا وہاں کوئی ایسی بات نہیں تھی کہ انسان کسی خاص حالت میں بیٹھ جائے, کسی خاص حالت میں کیفیت میں چلا جائے, کپڑوں سے باہر ہو جائے, سڑک پر ہاتھ ہلاتا ہوا باتیں کرتا ہوا چلے. اس کی سخت ممانعت تھی. بڑے شاہ صاحب انتہائی سخت تھے ان معاملات میں, حتیٰ کہ میں نے یہاں ایک قصہ بیان کیا تھا اپنا کہ ایک دن وہ بہت موڈ میں تھے تو میں ان کے پاس اکیلا بیٹھا ہوا تھا, تو وہ اپنے ایکسپیرینس سنا رہے تھے کہ میں نے یہ ایکسپیرینس کیا, میں نے وہ ایکسپیرینس کیا باتیں. تو میں اتنا محف تھا ان کی باتیں سننے میں کہ مجھے پتہ ہی نہیں چلا کہ میں نے کب ان حضرت صاحب کی تسبیح اٹھائی اور اس کے ساتھ کھیلنے لگیا. پڑھ نہیں رہا تھا میں, بے خیالی میں کھیل رہا تھا تسبیح سے. ان کے کمرے میں بیٹھا ہوا, پبلکلی بھی نہیں, وہاں صرف میں تھا اور مرشد صاحب تھے. تو بڑے مزے سے باتیں کر رہے تھے, سڈنلی نظر ان کی شاید میرے ہاتھوں پر پڑ گئی, تو وہاں تسبیح دیکھی تو ایک دم سے وہ خوشگوار موڈ ایویپوریٹ ہو گیا اور اس کی جگہ جلال نے لے لی. اور بڑے غصے میں مجھ سے انہوں نے کہا کہ کیا تم یہ چاہتے ہو کہ لوگ تمہیں نیک سمجھ کے سلام کریں. تو میں نے سوچا, میں نے کیا کہا, میں تو خاموش بیٹھا سن رہا ہوں. تو وہ میں نے ریلائز کیا کہ وہ میرے ہاتھ میں تسبیح ہے. تو میں نے کہا نہیں حضور, یہ تو آپ کی تسبیح ہے جو یہاں پڑی. نہیں, تم یہی چاہتے ہو کہ تمہیں لوگ نیک سمجھیں اور سلام کریں جو تسبیح ہاتھ میں لیے پھرتے ہو. تو میں نے پھر کہا کہ حضور آپ کی ہے, یہاں پڑی تھی, میں آپ کی باتوں میں اس طرح سے غرق ہوا تھا, مجھے احساس نہیں ہوا. میں نے اٹھا کے اس سے کھیل رہا تھا, پڑھ بھی نہیں رہا تھا, میں تو آپ کو سن رہا تھا توجہ سے. لیکن وہ جلال وہیں رہا کہ تمہارا تو زندگی کا مقصد صرف ایک ہے کہ لوگ تمہیں نیک سمجھیں اور سلام کریں. بڑی مشکل سے ان کو یقین دلایا. تو وہاں سختی تھی ان باتوں کی کہ انسان کی چال ڈھال، لباس، گفتگو، اس سے کسی طرح یہ پتہ چلے کہ یہ نیک آدمی ہے. بڑی سختی تھی اس پر، یہ ہونا نہیں چاہیے. اس وقت شاید اس کے مجھے مضمرات سمجھ میں نہیں آتے تھے، لیکن رفتہ رفتہ سمجھ میں آئے کہ وہ بات درست تھی کہ لوگ جب آپ کی تعظیم میں کھڑے ہوتے ہیں، آپ کے ہاتھ چومتے ہیں، آپ کو سلام کرتے ہیں، تو انسان کتنا ہی اپنے اوپر کنٹرول کیوں نہ کرے، اس کا نفس پھلتا پھولتا ہے. اور جب نفس پھلنے پھولنے لگے تو پھر غلط ہے. تو آپ اس کو آرام سے نماز کے بعد پڑھیے. جن صاحب کا بھی یہ سوال ہے، میں ان کو مخاطب کر رہا ہوں، سب سے نہیں کہہ رہا. تو نماز کے بعد آرام سے پڑھیے بیٹھ کے، جیسے پڑھتے ہیں جا نماز پہ بیٹھے ہوئے. یہ ردم بن جائے گا اور اس کو یہ خود آپ کو وہ ردم جو ہے اس کے ذریعے سے اس لفظ کے پڑھنے کے اثرات آپ کے ذہن کو قبضے میں لے لیں گے اور آپ رب کی طرف راغب ہونا شروع ہو جائیں گے. یہ جہاں تک انہوں نے کیا، ان کا سوال واضح نہیں ہے، لیکن جو کچھ میں سمجھاؤں وہ یہ شاید کسی زمانے میں میں نے بات کی ہوگی کہ جو حرف ہے یہ بہت معنی رکھتا ہے، اس کے اثرات بہت سٹرونگ ہیں. حرف جب مل جائیں دو چار، یا یوں کہیے کہ حروف کا مرکب لفظ کہلاتا ہے، اور جب لفظ اکٹھے ہوتے ہیں تو وہ آیت بن جاتی ہے، اور جب آیات اکٹھی ہوتی ہیں تو سورہ بن جاتی ہے، اور جب صورتیں اکٹھی ہوتی ہیں تو قرآن پاک وجود میں آتا ہے. تو بنیادی یونٹ اس میں حرف ہے، اس کے اپنے اثرات ہیں، اس کے تحت فرشتے ہیں. قرآن پاک کا ہر ہر لفظ جو ہے اس کے ماتحت فرشتے ہیں، وہ اس کے ماتحت بھی ہیں اور وہ ان فرشتوں کی غذا بھی ہے. تو جب ہم ایک ہی جگہ بیٹھ کے ایک ہی وقت پر وہ لفظ، وہ آیت پڑھتے ہیں تو فرشتے شوق سے آ کے بیٹھ کے اس کو سنتے ہیں، تو ان کی موجودگی وہاں ہونے لگتی ہے. اور ایسا ہوتا ہے کہ جب نہیں انسان پڑھتا، ناغہ کر لیتا ہے، تو پھر بھی آتے رہتے ہیں وہاں، تو جس کو ہم کہتے ہیں رحمت کے فرشتے ہیں. اسی لیے بزرگوں کے پاس جب جاتے ہیں تو وہ آپ سے یہ کہتے ہیں کہ ایک مخصوص وقت میں مخصوص جگہ پر بیٹھ کے پڑھیے آپ. اس کے پیچھے ایک تو یہ ہے جو میں نے عرض کی، ایک انسان کی اپنی نفسیات سے متعلق بات ہوتی ہے کہ انسانی جسم کی ساخت ایسی ہے کہ انسان کے اعضا جو ہیں وہ سکون میں آتے ہیں فیملیئر جگہ پر. تو جب ہم ایک مخصوص جگہ پہ بیٹھ کے پڑھتے ہیں تو فیملیئر ہوتی ہے وہ جگہ، تو انسان کے اعصاب جو ہیں وہ ریلیکسڈ ہوتے ہیں، ٹینشن نہیں ہوتی. نئی جگہ پر جا کے بیٹھ کے پڑھیں گے تو وہ اعصاب ٹینس رہتے ہیں. تو اسی لیے کہا جاتا ہے کہ ایک ہی جگہ بیٹھ کے پڑھیے تاکہ آپ کے اعصاب بہت ریلیکسڈ ہوں اور آپ کو اس کے اثرات ملیں. اب انہوں نے نفی اور اثبات کی ضرب اور سلسلہ قادریہ اور سلسلہ چشتیہ کا ذکر کیا ہے کہ اس میں لہو پڑھا جاتا ہے. मुझे नहीं मालूम कि क्या इससे चाह रहे हैं कि मैं क्या एक्सप्लेन कर दूं, अगर लिख देते तो मैं इसे एक्सप्लेन कर देता। जैसा आपका सवाल है कि what is the relation between religion and nature, which will prevail and what is the difference between these two? पहली बात तो ये है कि दुनिया में दो तरह के religions राइज हैं, एक वो जो man-made है, जो इंसान ने अपने जहन से सोचा, और जो डिवाइन रिलीजन्स हैं उनमें से अच्छी बातें एक जगह इकट्ठी करके उसको एक मजहब की सूरत दे दी। और कुछ रिलीजन्स हैं जो डिवाइन हैं, जैसे यहूदियत है, ईसाईयत है, ये डिवाइन रिलीजन्स हैं। वो रिलीजन्स जो डिवाइन बुक्स के नतीजे में वजूद में आए हैं वो डिवाइन रिलीजन्स हैं। जब हम ये कहते हैं कि ये रिलीजन्स अलहदा हैं हमसे, तो हम गलत कह रहे होते हैं। मैंने भी अभी जो बात कही वो गलत कही है आपसे। दर हकीकत एक ही ये पैगाम है जो तमाम पैगंबर दुनिया में लाते रहे हैं, एक ही पैगाम है ये जो तमाम डिवाइन बुक्स में लिखा हुआ है, सहीफों में लिखा हुआ है। फर्क ये है कि इसको इब्तदाई शक्ल से इस पैगाम को नाजिल किया गया इंसानों पर, जो जो इंसानी जहन की इर्तका होती गई है, इंसानी जहन की तरक्की होती गई है, तो हर आने वाला मैसेज पहले मैसेज से एडवांस्ड होता रहा, हत्ता के बात इस्लाम तक आ गई। तो इस्लाम ने दीन को मुकम्मल कर दिया, इसीलिए रब का कहना भी यही है कि आज दीन मुकम्मल हो गया। और चूंकि दीन मुकम्मल हो गया, इसके बाद कोई फर्दर मैसेज नहीं आएगा, तो मैसेज जिनके जरिए आता था वो भी सिलसिला रुक गया। तो यूं आप सल्लल्लाहु अलैहि वसल्लम खातमुन नबीयीन हैं, अल्लाह के आखिरी रसूल हैं, और कुरान अल्लाह की आखिरी किताब है। ये लॉजिकली यूं हम प्रूव कर सकते हैं नॉन मुस्लिम्स पर कि आप सल्लल्लाहु अलैहि वसल्लम आखिरी नबी, आखिरी रसूल क्यों हैं और ये किताब आखिरी क्यों है। इसीलिए कुरान उन चीजों की तस्दीक करता है जो कुरान से पहले उतारी गई किताबों में मौजूद हैं, कंट्राडिक्ट नहीं करता उनको कि ये एक ही सिलसिला चला आ रहा है। तो ये रिलीजन्स जो हैं, जो अल्लाह ताला ने उतारे, या यूं कह लीजिए कि जो पैगाम मैसेजेस आते रहे और बिल आखिर इस्लाम ने उनकी तकमील कर दी कि आखिरी शक्ल दे दी उनको, ये सब इंसानी फितरत के मुताबिक हैं। इसलिए हम दीन फितरत कहते हैं इस्लाम को, कि इंसानी फितरत के बहुत करीब है, ये इंसानी फितरत के ऐन मुताबिक है ये, तो इसलिए ये दीन फितरत कहलाता है। तो ह्यूमन नेचर और इस्लाम, इसमें ये एक दूसरे पर बर्डन नहीं बनते बल्कि एक दूसरे को सपोर्ट करते हैं कि ये दीन इलाही फितरत इंसानी के ऐन मुताबिक है, तो इसको एडॉप्ट करना इंसानी फितरत पर बोझ नहीं बनता। तो कोई फर्क नहीं है इस्लाम में और इंसानी फितरत में कोई। किसी साहब ने ख्वाब से मुतालिक बात पूछी है कि मुर्शिद को ख्वाब में देखने की और होने वाली गुफ्तगू की रूहानी हैसियत क्या है। देखिए, ख्वाब के बारे में जब यहां गुफ्तगू हो रही थी तो मैंने एक बात वाजे करने की कोशिश की थी कि एक ही ख्वाब की कई ताबीरें निकल आएंगी। वो इस तरह से ख्वाब देखने वाले की रूहानी कैफियत क्या है, ख्वाब किस वक्त देखा गया, ये इसका ताबीर से बड़ा गहरा ताल्लुक है। अब मुर्शिद साहब को जिसने ख्वाब में देखा, जैसे अगर मेरे जैसा बंदा देख ले अपने मुर्शिद साहब को ख्वाब में तो डंडे ही पड़ेंगे कि गलतियों पे गलतियां करता हूं मैं। तो जनाब मुर्शिद साहब किबला मुर्शिद साहब की जिंदगी में मैं डंडे उनसे हर रोज ही खाता रहा हर अपनी हरकतों की वजह से, तो अब भी डंडे ही पड़ेंगे। तो मैं किसी को जाके अगर अपना ख्वाब सुनाऊं कि मैंने जनाब किबला मुर्शिद साहब को ख्वाब में देखा, तो वो अगर ताबीर का इल्म रखता है इंसान तो छूटते ही मुझे कह देगा कि आपने क्या गलती की थी ये बताइए। तो डिपेंड करता है कि देखा किसने है। अब अगर मैं पढ़ाई में गलती करूं और मेरे मुर्शिद साहब आ जाए ख्वाब में और आके कोई मुझे पढ़ाई करने को कहें, तो उसका मतलब ये नहीं कि मुझे अता की है पढ़ाई, उसका मतलब ये है कि मैं पढ़ाई पढ़ने में कहीं गलती कर रहा हूं। तो वो डिपेंड करेगा कि ख्वाब देखने वाला कौन है। तो इसलिए इसके बारे में एक हतमी बात कहना कि ये रूल है इसका, उसके बारे में कुछ अर्ज नहीं किया जा सकता, डिपेंड करेगा। ये बड़ी पुख्ता लिखाई है इन साहब की जिन्होंने ये सवाल पूछा है, लेकिन प्रॉब्लम बाज़ ये बन जाती है कि इस तरह की पुख्ता तहरीर वो बाज़ का समझ में नहीं आती। तो जिन साहब ने भी ये सवाल लिखा है अगर ज़रा सा इसको क्लियर करके लिख दें कि जिसकी वजाहत करने के लिए मुझे आपने फरमाया है वो क्लियर करके लिख दीजिएगा तो मैं इंशाअल्लाह ताला नेक्स्ट संडे बशर्ते जिंदगी इसकी वजाहत जरूर कर दूंगा। ये किसी साहब ने सवाल पूछा हुआ है कि मसला वाजतुल वजूद की वजाहत फरमा दें, और मेरे बारे में कहा कि अपना नुक्ता नजर भी बयान कर दें इसके बारे में। ये एक दो बार पहले भी ये बात हुई तो मैंने एक अर्ज की थी कि ऐसी बातें जिनसे उम्मत मुसलमा में इख्तलाफात पैदा हुए हैं, हमें चाहिए कि हम हत्तुल वसा उन मसाइल को डिस्कस करने से परहेज कर लें। ऐसे सवाल, ऐसी बातें, ऐसी गुफ्तगू जो मुख्तलिफ मकातबे फिक्र की दिल आजारी का सबब बन जाए, उनको दुख पहुंचे। फकीर कभी ऐसे मौजूआत को नहीं छेड़ता, दूर रहता है। कि फकीर का बुनियादी मसलक यह है कि मुसलमानों में इत्तेहाद रहे और किसी का दिल न दुखे। ये जो मसला वादतुल वजूद, ये तो ऐसा मसला है जिस पर खासा खून बह गया मुसलमानों में, ये निजा का सबब बन गया। जनाब मोहम्मद इब्ने अरबी ने ये बहस छेड़ी थी। जनाब मोहम्मद इब्ने अरबी इंतहाई बुलंदी पर थे इल्म की, और उन्होंने गालिबन, मेरा अपना उसके बारे में ख्याल है, कि वो इतनी एडवांस्ड लेवल की गुफ्तगू उन्होंने कर दी जो उनके वक्त से बहुत पहले थी। आम आदमी उसकी बारीकियों को समझ नहीं सका, और नतीजा यही हुआ कि इख्तलाफात इतने पैदा हो गए मुसलमानों में कि मुसलमानों का खून बह गया इस मामले पर। तो अब अल्लाह अल्लाह करके ये मसला दबा हुआ है आजकल, तो हम इस मसले पर ना ही डिस्कस करें तो बेहतर, कि जो लोग इससे इख्तलाफ रखते हैं उनका दिल दुखेगा, उनकी दिल आजारी हो जाएगी, और जो इसमें यकीन रखते हैं उनके लिए तो शायद वो। और जहां तक मेरी जाती बात है तो मैंने ये अपने ही नुक्ता नजर आपको बताया कि मैं इन चीजों से दूर ही रहूंगा। मेरा एक बड़ा सिंपल सीधा सादा ईमान है कि पूरी कायनात रब की है, वो इसका मालिक है, और आप सल्लल्लाहु अलैहि वसल्लम अल्लाह ताला के सच्चे और आखिरी नबी हैं। बाकी जहां तक फकीह हजरात की बात है जिन्होंने फिका की, वो उन्होंने उसको अपने इल्म के मुताबिक फिका को एक्सप्लेन किया है। तो जहां इंसानी दिमाग इन्वॉल्व हो जाएगा वहां एम्बिग्यूटीज और स्लिप्स, इसके इम्कानात को रद्द नहीं किया जा सकता। वहां चूंकि नुक्ता नजर है वो, उससे इख्तलाफ हो सकता है, और यही वजह है कि हमारे यहां मुख्तलिफ मकातब फिक्र वजूद में आ गए। वो इस्लाम नहीं है, वो तफसीर बयान की गई है फिकह की, तो उस पर इख्तलाफ आते हैं। तो क्या ये अच्छा नहीं है कि बजाय उन चीजों को हम डिस्कस करें जिससे इख्तलाफ सामने आए या इख्तलाफ बढ़ जाए, हम वो बात करें जिस पर कोई इख्तलाफ नहीं है। और फिर सबसे बड़ी बात, ये बात मैं अपनी जात के लिए कह रहा हूं, आप तो माशाल्लाह बहुत अच्छे लोग हैं, कि पहले यह है कि मैं ये तो इंश्योर कर लूं कि रब ताला ने जो बातें बड़ी वाजे करके बयान कर दी हैं कि एक मुसलमान को ऐसी जिंदगी गुजारनी चाहिए, उसके रसूल सल्लल्लाहु अलैहि वसल्लम ने एक प्रैक्टिकल डेमोंस्ट्रेशन दे दिया अपनी हयात तैयबा की सूरत में, मैं उसके वो तमाम नुकात तो पूरे कर लूं। मैं तो अभी तक यही नहीं कर सका कि मैं दूसरों का हक ना मारूं, मैं अपनी जात से यही नहीं निकाल सका। मैं किसी से कर्ज ले लूं कभी जिंदगी में आज तक वापस ही नहीं किया मैंने, हालांकि अगर मुझसे आप पूछें तो मैं अदायगी कर्ज के बारे में फौरन आपसे कह दूंगा कि साहब कर्ज की अदायगी तो इतनी अहम है कि शहीद जिसके बारे में रब ताला ने कुरान पाक में इतनी मजे की बात कह दी कि जो अल्लाह की राह में शहीद हुए हैं उनको मुर्दा न समझो, तुम्हें उसका शऊर नहीं है। तो इस मर्तबे का इंसान जो अल्लाह की राह में शहीद हो गया और वो बगैर किसी हिसाब किताब के जन्नत में दाखिल कर दिया जाएगा, मासवा एक बात के कि उसके जिम्मे किसी के कर्ज की अदायगी हो। तो कर्ज की अदायगी की जहां इतनी अहमियत है, मैं तो आज तक उसी पर अमल नहीं कर सका, तो मुझे तो उसकी फिक्र होनी चाहिए। यौम हिसाब मुझसे सबसे पहले जो पूछगिछ होगी वो नमाज की होगी। मैंने कभी नमाज ही नहीं पढ़ी जिंदगी में, तो मुझे उसकी फिक्र नहीं हुई अभी तक कि मुझसे अल्लाह ताला सबसे ये पहले ये पूछेगा कि नमाज पढ़ते थे या नहीं पढ़ते थे, जकात देने से मैं वैसे भाग जाता हूं, तो बैंक में दो अकाउंट खोले हुए हैं कि मैं यकम रमजान से दो दिन पहले अपने सेविंग अकाउंट में से पैसा निकाल के उस करंट अकाउंट में डाल देता हूं कि जकात ना काटने पाए बैंक। तो मुझे ये फिक्र नहीं हुई कि इस पर मेरी पूछगिछ हो जाएगी। झूठ मैं बहुत रवानी के साथ बोलता हूं, इतनी रवानी के साथ कि आप पहचान भी नहीं पाएंगे कि झूठ बोल रहा है, तो मुझे उसकी फिक्र नहीं है कि ये झूठ मैं बोलता हूं। तो मेरे लिए तो सबसे बड़ी फिक्र की बात यह है कि मैं कम से कम ये चीजें तो पहले ठीक कर लूं अपनी। तो मसला वादतुल वजूद और मसला शहूदुल वजूद उसके ऊपर मैं डिस्कस करने बैठूं तो उसका मुझे क्या फायदा मिलेगा, मेरे अमाल क्या ठीक हो जाएंगे? तो मैं अपने अमाल की तो पहले फिक्र करूं कि उनको दुरुस्त कर लूं मैं, फिर मैं इन बारीक इल्मी बहसों में पढ़ूंगा तो मुझे बहुत फायदा होगा। अभी तो मुझे हिसाब किताब देना अल्लाह को बड़ा दुश्वार, क्या नामुमकिन है कि मैं क्या बताऊं उसको रब ताला को कि मैंने सारी उम्र वो किया जिससे तूने मुझे मना किया, मैं सारी उम्र उन चीजों से दूर भागता रहा जिसकी तूने ताकीद की कि ये करो। तो पहले वो तो मैं निमटा लूं कि रब ताला को जवाब तो चलिए 100% मैं जस्टिफाई ना करूं तो कम से कम 5% तो जस्टिफाई कर सकूं। इसलिए मेरी गुजारिश ये है, क्योंकि आपने मुझसे मेरा नुक्ता नजर पूछ लिया तो मैं इसलिए अर्ज कर रहा हूं, वरना मेरी मजाल नहीं कि मैं किसी को अपना नुक्ता नजर बयान कर सकूं, क्योंकि वो अभी इतना इब्तदाई मामला है जैसे मैंने अर्ज किया कि मेरे लिए तो यही एक मसला बना हुआ है कि मैं अपने छोटे से फायदे के लिए दूसरे का हक मार लेता हूं, मैं उसी से जान नहीं छुड़ा पा रहा। अभी मेरा बेटा कोई किसी का नुकसान कर दे, मैं बड़े इत्मीनान से झूठ बोल दूंगा कि नहीं उसने तो नहीं किया। तो इससे तो जान छूटे पहले मेरी। तो ये है मेरा नुक्ता नजर कि इन बातों से मैं जान छुड़ा लूं पहले, कि अल्लाह के हजूर जब जाऊं तो चलो 5% तो हो मेरे पास, बाकी 95% मैं उसकी रहमत पर छोड़ दूं कि वो माफ फरमाने वाला है, बख्श देने वाला है। इनके और सवाल आते हैं, बड़े मजे के सवाल हैं। इंशाअल्लाह ताला नेक्स्ट संडे इस पे बात करेंगे। तो अभी इजाजत चाहूंगा, अगली इतवार मुलाकात आपसे होती बशर्ते जिंदगी। अस्सलामुअलैकुम।